यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अंगको भूमिका महत्वपूर्ण रहने सभामुख डोलप्रसाद अरियालको भनाई। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित। र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन, सेवा, करूणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताउनुभयो। कार्यक्रममा 14 जना पूर्व डिस्ट्रिक्ट गवर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अरियालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अरियालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
हामीसँग यो काम गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनु पर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरे। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा कहीँ कतै हामी कानून राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसे कम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनुपर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना आवश्यकता र आकांक्षाको प्रतिविम्ब बन्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित मर्यादित रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थ भन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। वहाँले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो।
जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँचयोग्य बनाउने, जनताको तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जवाबदेही कसरी लगाउन त्यही खालको बहसहरू व्यापक गरौँ भने संसदको पुरस्कार त कति धेरै खसिलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खसिलो भएको छ भन्ने कुराको प्रश्न हामी आफूले बनाउनु पर्यो। हामीले संसदमा बोल्ने भाषा, चालन गर्ने शब्दहरू, हामीले संसदमा लगाएर आउने कपडा किनेर धेरै कुराहरूमा चाहिँ हामी मर्यादित हुनुपर्छ। त्यो मर्यादा हामीले नै राख्न लाग्यो भने संसद मर्यादित छ, संसदको गरिमा उच्च छ भन्ने कुरा त्यसले बुझ्ने गर्छ।
कानून मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड़ दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 जना नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ़ द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा लिएको जनाएको छ। रियाद स्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा अवैध एजेन्ट विरूद्ध अभियान सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानूनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानूनी एजेन्ट विहीन बनाउन यो अभियान शुरू गरिएको बताउनुभयो। मन्त्री यादवले यदि एउटै व्यक्ति वा समूह विरूद्ध धेरै उजुरी आएमा त्यसैलाई मुख्य प्रमाण मानि कानूनी कार्यवाही अघि बढ़ाउने जानकारी दिँदै यो प्रणाली डाटामा आधारित सुशासनको शुरूआत भएको बताउनुभयो। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आईडी दिने व्यवस्था गरेको छ। यस्तै आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव हेमराज तामाङले जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र समेत स्थापना गरिसकेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। संचार मन्त्री डाक्टर तिमल सिन्हाले आज काठमाण्डुको सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम बीएसएस विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिक राम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो। संचार मन्त्री तिमल सिन्हाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले हुलाक सेवालाई आधुनिक विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको बताउनु भएको हो। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्च स्तरीय संवाद कार्यक्रममा संचार मन्त्री डाक्टर तिमल सेनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढ़िरहेको बताउँदै उहाँले त्यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिनुभयो। कार्यक्रममा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्य अनुसार विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो। आज चलचित्र विकास बोर्डको 26 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनु भएको छ। चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्नेमा समेत आवश्यकता औल्याउनुभयो। चलचित्र कर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनागत सुधार अघि बढ़ाइने संचार मन्त्री डाक्टर तिमल सिन्हाले स्पष्ट पार्नुभयो। उहाँले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बावजूद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्र कर्मीको अथक योगदानलाई दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आज आयोजना गरेको मानवाधिकार शोध सम्भाग पूर्वीय चिन्तन र मानवाधिकार विशेषांकको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानव अधिकार संरक्षणमा कठिनाई भएको बताउनुभयो। आयोगका अध्यक्ष मगरले जातीय विभेद धेरै हटेर गइसकेको समेत बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता भावी दिनमा पनि कानूनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो। वर्षा लागेसँगै बाढ़ी पहिरो र भूछेको जोखिम बढ़न थालेको छ। पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग ग्रामीण सड़क र पहाड़ी बस्तीहरू विशेष गरी जोखिममा रहेका छन्। सम्भावित विपद व्यवस्थापनका लागि जिल्लामा सरकारवाला निकायले पूर्व तयारीलाई तीव्र बनाएको जनाएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पामा विशेष गरी तिनाउ, रेनेदेवी छहरा, रिब्दीकोट, माथागढ़ी, बनसकाली तथा निस्ती क्षेत्रमा पहिरोको जोखिम छ। दागिलकी कमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
पोहोरे हाम्रै अगाडि कोट बर्खाले पहिरोले लयो। हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
कालीगण्डकी तथा तिनाउ नदी क्षेत्र र माडी फाँटमा बाढ़ीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौं।
जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढ़ाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।
मनसून एकदम सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क चाहिँ रहनुपर्ने हुन्छ। आकस्मिक जुन भाव आउन सक्छ र पहिरो चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
भारी वर्षाका बेला यात्रा नगर्न, बाढ़ी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसून जन्य विपद न्यूनीकरणका लागि सरकारी निकायले तयारीसँगै नागरिक स्तरमा समेत सावधानी अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
मनसूनको जोखिम बढेपछि हेटौँडा काठमाडौँ सड़कको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सड़क बन्द गरिनुका साथै अर्को वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गर्नुभएको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका नौ राजदुवाली क्षेत्रमा सड़क बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको हो। राजदुवाली माईखोला भन्ज्याङ सिमल गोलाई तिलकेनी तथा भन्ज्याङ बेलासे सड़क खण्डमा पहिरो र सड़क क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। सड़क खुलाउन सम्बन्धित निकायले डोजर र प्राविधिक टोली परिचालन गरेको भए पनि निरन्तर वर्षा भएकाले पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको छ। मौसममा सुधार आएपछि मात्रै सड़क सञ्चालनमा ल्याउन सकिने सम्बन्धित निकायले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले अत्यावश्यक कामबाहेक यात्रा नगर्न यात्रा गर्नै परे सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति मोरङमा पछिल्लो समय महिलाहरूको आकर्षण बढ़न थालेको छ। विभिन्न उद्यम गर्न चाहने महिलाहरूका लागि सरकारले सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउनका साथै उत्पादित वस्तुको बजारीकरणमा सहयोग गरिदिए सहज हुने साना एवं मझौला व्यवसायी महिलाहरूको माग छ। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका चारमा सामूहिक रूपमा कृषकहरूले सञ्चालन गरेको खानडाँडा पशुपालन तथा कृषि सहकारी संस्थाले सोही ठाउँकी भोज कुमारी खनाललाई महिला उद्यमीको रूपमा स्थापित गरेको छ। घिउ छुर्पी तथा दुग्ध उत्पादन गर्दै आएको उक्त संस्थालाई कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय संस्थाहरूले सहयोग पुर्याएपछि संस्थाले आफूलाई कृषि उद्यमी र आत्मनिर्भर बनाएको उहाँको भनाइ छ।
73 सालदेखि संस्था बनाएर अहिलेसम्म हामी घिउ छुर्पी उत्पादन गर्दैछौ। वार्षिक हाम्रो किसानहरूलाई दिन्छौ हामी 84 जना सियर सदस्य छौ। एभरेजमा एउटा किसानले 35-40 हजार लानुहुन्छ। किसानहरू नि सन्तुष्ट, हामी पनि सन्तुष्ट।
थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि उहाँ मात्र होइन कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगर बारकी मन्जु थापाले एक बोरा आलुबाट आलु चिप्स बनाउन शुरू गरेको व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ।
बजार व्यवस्थापन छैन, हामीलाई स्थानीय सरकारले साप्ताहिक मेला केही बजार व्यवस्थापन गरिदियो भने हामी जस्तो उद्यमी महिला दिदीबहिनीले चाहिँ आय आर्जन अलि राम्रो हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ।
मोरङ कानेपोखरी गाउँपालिका होक्लाबारीकी रुद्रा बसुतले सानातिना व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरूको समस्यामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।
महिला दिदी बहिनीहरूलाई व्यवसाय गर्नुपर्छ, बेरोजगारी भएर बस्नु हुँदैन। राज्यले चाहिँ अलिकति सपोर्ट गर्नु पर्यो। पुँजी अलिकति लगाउन नसक्ने महिलाहरू पनि हुनुहुन्छ, गर्न चाहन्छु भन्दा पनि उहाँले गर्न सक्नु भएको छैन।
तीनै तहको सरकार तथा विभिन्न वित्तीय संघ संस्थाहरूले महिला उद्यमीहरूलाई सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउन थालेपछि कृषिमा आधारित व्यवसाय फस्टाउन थालेको हो। कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरीले पहाड़ तथा तराईका 7 जिल्लामा 300 उद्यमी तयार गर्ने गरी प्रदेश सरकारले स्थानीय तहहरूमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कोशी प्रदेश सरकारको नीति कार्यक्रम आएको छ, त्यसमा तपाईँ उद्यमीहरू उदय परियोजनाको तर्फबाट र ब्याज अनुदानको तर्फबाट लक्षित कार्यक्रमहरू आउँदैछ। ब्याज अनुदान सहज तरिकाले तपाईँहरूले चाहिँ उपयोग होस् भनेर जिल्ला केन्द्रित पठाएर तपाईँहरूलाई बढी से बढी त्यो कुराहरू चाहिँ उपलब्ध होस् भनेर र त्यसबाट यो साना तथा मझौला
प्रदेशभित्रका नवीन व्यवसायहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक अर्थतन्त्रलाई बलियो बनाउन साना तथा मझौला व्यवसायको विकासका लागि वित्तीय पहुँच, सिप विकास तथा उत्पादित वस्तुको सहज बजारीकरणमा जोड़ दिनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढ़ी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाएको पाइएको एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मीडिया रिसर्चले गरेको अनुसन्धान प्रतिवेदन अनुसार निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो। आज आयोजित एक कार्यक्रममा सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी अर्थात 87% मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिनुभयो। त्यसपछि सबैभन्दा बढी मिथ्या सूचनाको वाहक आर्टिफिसियल इन्टेलिजेन्स एआई निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। यूएई पठाउने भनी 45 लाख रूपियाँ ठगी गर्ने काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नम्बर 8 का 41 वर्षीय रामदास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग तहसाल पठाइएको प्रहरीले जनाएको छ। युरोपमा यस वर्षको ग्रीष्मयामको शुरूमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको शुरूआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ। यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सृजना गरेको छ। वर्ल्ड वेदर अट्रिब्युसन ग्रुपका वैज्ञानिकहरूले जलवायु परिवर्तन नभएको भए जून महिनामा यति तीव्र गर्मीको लहर आउनु लगभग असम्भव हुने बताएका छन्। अत्यधिक गर्मीका कारण एक महिनाभित्र फ्रान्समा 1,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको बताइएको छ। यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम 35 डिग्री सेल्सियस भन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। स्पेन र इटालीमा पनि लाखौं मानिस उच्च तापक्रमबाट प्रभावित भएका छन्। प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीमा इबोला भाइरस संक्रमितको संख्या 1,300 नागेको छ। संक्रमणका कारण हालसम्म 377 जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्। सरकारका अनुसार आइतबारसम्म 180 जना उपचारपछि निको भएका छन् भने 615 जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्सेङ्गी कोरिडोर अन्तर्गतको 220 केवी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ। यो आयोजना लामो समयसम्म अल्पत्र परे पछि निजी क्षेत्रका जलविद्युत प्रवर्धकहरूले आफै निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन्। यसलाई नेपालको ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको नयाँ उपलब्धि र सार्वजनिक निजी साझेदारीको सफल नमूनाको रूपमा हेरिएको छ। यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनिया कम्पनी पिङ्गाओ ग्रुपले 2074 साल कार्तिकमा प्राप्त गरेको थियो। तर 7 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि कम्पनीले 84 वटा टावर मध्ये केवल 35 वटा टावरको फाउन्डेशन र 10 वटा टावरको इरेक्सन मात्रै सम्पन्न गरेको थियो। 2081 साल मंगसिर 9 गते मर्सेङ्गी कोरिडोरका 7 जलविद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढ़ाउने निर्णय गर्दै करिब 4,96,95,000 रूपियाँ लगानी गरी भीमा कन्स्ट्रक्सन इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो। निर्माणमा सहजीकरण र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका तत्कालीन उपाध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष एवं दोर्दी खोला जलविद्युत कम्पनीका संचालक उत्तम ब्लोल नामाको नेतृत्वमा प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएको हो। हालसम्म कर्णाली प्रदेशमा करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेश स्थित कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोका सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। हालसम्म सबैभन्दा बढ़ी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ।
अब खेल समाचार रमेश टमाटाबाट।
फिफा विश्वकपमा आज राति आइभोरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार 11:15 डल्लास स्टेडियममा हुँदैछ। अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। यसअघि आज भएका खेलमा जर्मनी पाराग्वेसँग पराजित भएको छ। यो सँगै 4 पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै अन्तिम 16 स्थान बनाएको हो। निर्धारित 90 र अतिरिक्त समयमा 1-1 गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेर टुङ्गिएको थियो। प्री क्वार्टर फाइनलमा पाराग्वेले फ्रान्स र स्वीडेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै मोरक्कोले नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिको मोन्टेरो स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा 3-2 गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको हो। पराजयसँगै नेदरल्याण्डस विश्वकपबाट बाहिरिएको छ। काठमाडौँ गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शरद भेस्वाकरलाई क्रिकेट डाइरेक्टरको पदमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ।
अब मौसम। आज राति देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस तथा बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.4 न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 8.6 मिलिमिटर। काठमाडौँको अधिकतम 27, न्यूनतम 21.2, वर्षा 0.1 मिलिमिटर। पोखराको अधिकतम 28.9, न्यूनतम 23, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.7, न्यूनतम 24.5, वर्षा 7.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 18 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अंगको भूमिका महत्वपूर्ण रहने सभामुख डोल प्रसाद अर्यालको भनाई। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित। र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।